अली जैदी साहब हमारे भाई हैं और हमारी शायद नुमाइंदगी भी करते हैं। आज ये हुकूमत के नुमाइंदे और हमारे क़िबला व काबा अल्लामा अली रज़ा रिज़वी ख़तीब पाकिस्तान से इनकी कुछ गुफ्तगू हुई है और जो कि बहुत ही मज़बूत अंदाज में आगे बढ़ी है। मौलाना को ये वाले आवाज़ वाले नारे तो चाहिए नहीं होते। मेरा एक जुमला सुन लें, उसके बाद आप जाने, क़िबला जाने, अली जैदी साहब जाने, यहाँ की इंतज़ामिया जाने। बस मैं तो इतना जानता हूँ, मैंने दो जुमले अदा किए थे और उसके पीछे आपकी ताकत का अंदाज़ा हो गया सबको। इमाम हुसैन के नाम में बरकत ही इतनी है। ठीक है, तो मौलाना को नारा जो पसंद है इसलिए कि मौलाना ने आपको इस इज्तिमा से ऐसे ऐसे पैगाम दे दिए कि जो जेब देता है कि हम इनको आलिम बरहक कहें, और जो क़यादत नहीं बल्कि क़यादतों को रास्ता फरहम करें उसको आलिम कहा जाता है। आज अली जैदी साहब तशरीफ़ लाए, मौला इनकी तौफीकात में इजाफ़ा फरमाएं। और अगर इमरान ख़ान साहब जो कुछ वो कर रहे हैं करते रहें, लेकिन आज़ादारी से छेड़छाड़ ना करें बस, और आज़ादारों से छेड़छाड़ ना करें, वगरना जनाब सैयदा की बद्दुआ यजीद को नहीं झेल सकती, यजीद नहीं झेल सका। तो मैं इनकी तौफीकात में इजाफे का की दुआ करता हूँ। एक वाकई जो रोज़ आप दुरूद भेजते हैं वैसा दुरूद भेज दें ताकि हम इन्हें यकीन दिला सकें कि हम वाकई सैयदुस्साबरीन के मानने वाले हैं और ये खुद भी उन्हीं के मानने वाले हैं। एक बाआवाज़ बुलंद नारे सलावात। नारे का वो नारा जो आपके दिलों में, आपके जहनों में, आपकी रूह का मरकज है। इसलिए कि अली के बगैर तो ये कायनात ही मुकम्मल नहीं है। और ये जब आप नारा लगा रहे होते हैं तो हम सब अपनी खून की शराफत का इजहार कर रहे होते हैं कि हमारी माँ ने हमारी तरबियत ये की है, हमारे जिस्मों में बहने वाला लहू कितना नजीब और ताहिर है। नारे बराए खुशनूदिए मोहम्मद व आले मोहम्मद, यहाँ से इस्लामाबाद तक बराए खुशनूदिए मोहम्मद व आले मोहम्मद, बुलंदर सलावात। ज़ियारत के उन्वान से ख़तीबे पाकिस्तान हुज्जतुल इस्लाम अल मुस्लिमीन हज़रत अल्लामा मौलाना अली रज़ा रिज़वी से मैं मुल्तमिस हूँ कि वो अपने उमान के मुताबिक आज की छठी मजलिस से खिताब की सआदत हासिल फरमाएं। Oh
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي نور قلوب العارفين بنور معرفته وأثبت فؤاد أنبيائه وأوليائه بقصص الأنبياء والمرسلين وأكمل إيمان المسلمين والمؤمنين بولاية علي أمير المؤمنين عليه السلام. والصلاة والسلام والتحية والإكرام على أفضل الموجودات العبد المؤيد والرسول المسدد المصطفى الأمجد المحمود الأحمد أعني أبا القاسم محمد. وعلى روحه ونفسه وصحره ووسيه سيد الأتقياء والأصفياء مولى الموالي إمام المتقين علي بن أبي طالب. وعلى أوصيائه لا سيما بقية الله في الأرذين روحي وارواح العالمين لتراب مقدمه الفدا واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال محمد بن علي الباقر عليه الصلاة والسلام: السلام عليك يا ابن فاطمة الزهراء سيدة نساء العالمين. السلام عليك يا ثار الله وابن ثاره والوتر الموتور صلوات على محمد وعلى محمد. آج عام دنوں کی نسبت تاخیر ہو چکی ہے، اور میں ضروری سمجھتا ہوں کہ چند باتوں کو مجلس کی ابتدا میں آپ کی خدمت میں پیش کر دوں. میرا آپ کے یہاں عشرہ اولیٰ سے پہلی دفعہ اتفاق ہے. میری گزشتہ مجالس میں بھی مختلف وزراء یا حکومت کے نمائندگان تشریف لاتے رہے. ہمارے اس وقت مہمان گرامی بھی جانتے ہوں، ان کے ساتھ کافی اور مہمان بھی ہیں، ان سے میں پہلے بھی کئی مرتبہ مل چکا ہوں اور کہہ چکا ہوں کہ میں ممبر سے حکمرانوں کے نام نہیں لیتا. ممبر سے صرف محمد و آل محمد کا نام ہے. سادہ زبان میں یا آپ کراچی والوں کی زبان میں، جس کا کھاتا ہوں انہی کا بولتا ہوں. ہم نے متعدد پیغامات دیے تھے، ایک دو باتیں میں جلدی پیش کر دوں. کل رات سے مسلسل ہمارے مہمان نے رابطہ رکھا، پھر دن میں بھی ٹیلی فون سے رابطہ رہا، میٹنگ ہوئی، اور پھر ابھی بھی دوبارہ میٹنگ ہوئی ہے. جلد جلدی پیش کر رہا ہوں کیونکہ وقت نہیں ہے. اور انہوں نے مجھے وزیر اعظم صاحب کا بھی پیغام دیا، پاکستان کے وزیر اعظم کا، اور بہت مثبت انداز سے انہوں نے جس طرح سے پورے معاملے کو ڈیل کیا ہے انسان جو ہے وہ جو بات ہوتی ہے, سب سے بڑا کمال شیعہ کا یہی ہوتا ہے کہ اچھے کو اچھا کہو برے کو برا, اور اچھی بات کسی سے بھی ہو ہم اسے اچھی بات ہی کہیں گے. تو تین باتیں جلیلی پیش کر دوں گا. پہلی بات جو زیارات کے عنوان سے تھی, تو انہوں نے کہا کہ اس میں غلط فہمی ہے, ابھی تک حکومت نے پالیسی اعلان نہیں کی ہے اور کبھی بھی این او سی کا معاملہ پیش نہیں کیا جائے گا. کوئی آدمی ایک دو مرتبہ کیا پانچ دفعہ دس دفعہ حسین کی زیارت کے لیے جائے, یا حسین تو میں جلدی پیش کر رہا ہوں آپ کی خدمت میں جو باتیں میٹنگ ہوئی ہیں, میں آفیشیلی پیش کر رہا ہوں, اور اگر اس میں کوئی کمی رہ جائے تو آپ خود موجود ہیں یہیں پہ بتا دیجیے گا تاکہ میں اس کی تصحیح کر دوں گا. ہاتھ جوڑ کے پیش کر رہے ہیں, بڑی عقیدت سے آتے ہیں مجلس میں, میں اس بات کی تو تصدیق کر سکتا ہوں. دوسری بات کہ ڈپازٹ وغیرہ کے حوالے سے کہا کہ جب حج و عمرے پہ نہیں جاتی اور میں ٹی وی پہ کہہ چکا ہوں, تو کسی کو بھی کربلا جانے پہ کوئی ڈپازٹ نہیں دینا ہوگا. اور بہرحال وہ چاہتے ہیں کہ رجسٹر ہو جائیں چیزیں, اور ہم یہی چاہیں گے کہ آپ صرف بڑے بڑے قافلہ سالاروں سے نہیں بلکہ چھوٹے قافلہ سالاروں سے بھی ملیں. جب ریاست مدینہ کی بات ہو رہی ہے تو بڑے چھوٹوں میں تمیز کیسے ہے؟ تو سب سے ملیے گا انشاءاللہ. اور مجھے خوشی اس بات کی ہوئی کہ وزیر اعظم صاحب کی طرف سے انہی کو یہ ذمہ داری دی گئی ہے. دوسری بات, مجھ سے بہت سے علماء کرام نے میسج بھیجے کل رات میں اور آج میں کہ مسنگ پرسن کے حوالے سے, اس پہ میں نے بات کی, اور وہ بھی اس کی بھی ذمہ داری یہی ہے کہ ہمارے 140 کے قریب مسنگ پرسن تھے. ہمارا میرا صرف میں گزشتہ برس بھی اس پہ پیش کر چکا ہوں ایک بیان کہ جو بھی افراد اس وقت گمشدہ ہیں اگر مجرم ہیں تو عدالت میں لایا جائے اور سزا دی جائے, نہیں ہیں تو گھر والوں کو لوٹا دیا جائے. ماں باپ کو صبر تو آ جائے گا, چلو بچے کو جرم کی سزا مل رہی ہے, جب تک گمشدہ ہوتا ہے تو مائیں پریشان ہوتی رہتی ہیں. تو یہ ایک انہوں نے اس پہ مجھے یقین دہانی کرائی ہے کہ نہیں اس پہ خود ڈیل کر رہے ہیں, اور آدھے سے زیادہ افراد جو ہیں جو مسنگ پرسن تھے جو لسٹ دی گئی تھی ان کو آزاد کرا دیا گیا ہے, آدھے سے زیادہ کو, صرف 33 افراد وہ فرما رہے ہیں کہ رہ گئے ہیں. تو انشاءاللہ یہ بہت بڑی ڈیولپمنٹ ہے. اور تیسرا معاملہ جو میں نے خود اپنے طرف سے پیش کیا تھا کہ پانچ افراد کسی بھی دنیا کے ملک میں بھیج دیں, ہم سپانسر کرنے کے لیے تیار ہیں. پنجتن کے نام پہ یہ کسی نے مجھ سے نہیں کہا تھا, نہ کسی انتظامیہ نے, یہ اپنے طور پہ, نہ میں نے کسی سے مشورہ کیا تھا, میں نے خود اپنے طور پہ امام زمانہ علیہ السلام سے سکارا دیکھنے کے بعد یہاں پہ پیش کر دیا تھا کہ پنجتن کے نام پہ پانچ افراد دنیا کے کسی بھی ملک کے اندر بھیجنا چاہیں تو حکومت بھیج دے. تو انہوں نے وزیر اعظم کا پیغام دیا ہے کہ ہمارے یہاں ٹیلنٹ کی کمی نہیں ہے, نیتیں اچھی نہیں ہیں. مزید اب میں دیکھیں, میں میرا آٹھواں سال ہے پاکستان میں, میں سیاست سے اسی لیے اجتناب کر رہا تھا کیونکہ مجھے اپنی آواز کا اندازہ ہے اور یہ میری آواز نہیں ہے. چھٹے امام فرماتے ہیں جب تم ہمارے دفاع میں بولو گے پھر تم نہیں بولو گے. پھر تم نہیں بولو گے, تمہاری زبان سے ہم بولیں گے. تو میری نیت خالص ہوتی ہے اور آپ کا ساتھ ہے. مجھے بتایا گیا کہ بھئی یہ تاریخی اجتماع ہے, میں انچولی میں میرا پہلا اتفاق ہے لیکن بتایا کہ انچولی کی تاریخ کا یہ سب سے بڑا تاریخی اجتماع, کہ جب خود وزیر اعظم آپ کے ملک کے پیغام بھیج رہے ہیں کہ ہمیں ہر بات پہنچ رہی ہے اور ہم ہر بات کو سن رہے ہیں اور ہر بات کو ساتھ دینا چاہتے ہیں, بس میرے لیے اتنا بہت ہے. میں مزید کوئی بڑا, میں نے پہلے ہی کہا تھا میری پوری کوشش ہوتی ہے کہ محمد و آل محمد کی خوشنودی کے لیے ہو. بی بی کا کرم ہونا, تو آج میرا موضوع بھی یہی ہے. میں ایک ایک لفظ کو لے کے چل رہا ہوں زیارت کے, کیونکہ میرا نیت یہ تھی کہ میں تین سال زیارت عاشورہ ہی پہ بولوں گا, ایک ایک لفظ پیش کر رہا ہوں. تو آج زیارت عاشورہ میں جناب سیدہ ہی کی باری آئی ہے. اے حسین آپ پہ سلام ہو, آپ فرزند فاطمہ تو زہرا ہیں. تو اب لفظ فاطمہ جو لفظ ادا کیا ہے اس پہ بہت زیادہ روایات ہے کہ بی بی کو فاطمہ کیوں کہا گیا. میں ایک سے دو روایات پیش کروں گا. تو پہلی روایت ہے لأن الخلق فطموا اما معرفتها. سنیں گے نا مجلس آج کی, تاخیر ہو چکی ہے تھوڑا سا, میں بھی اگر وقت لوں تو. اب یہاں لِأَنَّ الْخَلْقَ فَطَمُوا عَمْ مَعْرِفَتِهَا، لیکن کیونکہ مولا فرماتے ہیں اللہ نے نام فاطمہ جناب سیدہ کا اس لیے رکھا ہے کہ مخلوقات ان کی معرفت حاصل کرنے سے عاجز ہیں. یہ لفظ عربی کا ہے، میں پہنچا نہیں سکا ہوں. یہ چل رہا ہے یار. اذان گرامی، جناب سیدہ سے متعلق فرمایا ہے امام نے کہ مخلوقات ان کی معرفت حاصل کرنے سے عاجز ہیں. تھوڑی سی میرے ساتھ توجہ رکھے گا، عاجز ہیں. قرآن معجزہ ہے، اس کا بدل لانے سے مخلوقات عاجز ہیں. اب پہنچے، جس کا کوئی بدل نہ لا سکا ہو، جس کا کوئی بدل نہ لا سکتا ہو، اسے معجزہ کہا جاتا ہے. توجہ، جس کا کوئی بدل نہ لا سکتا ہو، مساوی نہیں، نہیں پہنچا سکا، نہیں پہنچا سکا. توجہ ہو سارے مجمع کی. بھائی ایک ہوتا ہے مساوی، یہ گیا تو اس کی جگہ پہ کوئی برابر آ گیا، اور اگر مساوی نہ ہو تو بدل آتا ہے، ناقص ہو لیکن بدل ہوتا ہے. ابھی بھی نہیں پہنچا سکا. مجمع کی توجہ ہو، سارے مجمع کی توجہ میرے ساتھ، سارا مجمع توجہ کرے گا. انبیاء کو اللہ معجزات دے رہا تھا جیسے جیسے ان کے زمانے کے تقاضے تھے. جناب موسیٰ کے زمانے میں جادو کا زور تھا، اللہ نے دو معجزات دیے، جیب سے ہاتھ ڈال کے نکالتے تو اس میں سے نور نکلتا تھا، جسے کہا جاتا تھا ید بیضا، دوسرے ہاتھ میں عصا، دو اژدہا میں بدل جاتا تھا. جناب عیسیٰ کے زمانے میں طب کا زور تھا، میڈیسن کا زور تھا، تو ان کے زمانے میں علاج وہ کرتے تھے مختلف بیماریوں، کچھ بیماریوں کا علاج نہیں کر پاتے تھے. جناب عیسیٰ ہاتھ لگاتے تھے پیدائشی نابینا کو بینائی دے دیتے تھے، پیدائشی بہرے کو ہاتھ لگاتے شنوائی دے دیتے، گونگے کو ہاتھ لگاتے گویائی دے دیتے، مردے کو ٹھوکر مارتے قم باذن ربک کے زندہ کر دیتے تھے. عربوں کو پیغمبر کے زمانے میں دو باتوں پہ ناز تھا، ایک اپنی زبان پہ، دوسرا تلوار پہ. اب پہنچ رہے ہیں کچھ لوگ، آدھا مجمع پہنچ گیا. تو اللہ نے اپنے حبیب کو دو معجزات دیے، عربوں کی زبان کا جواب قرآن دیا، تلوار کا جواب علی. چلتے رہیے گا. تو اب جیسے جیسے تقاضے تھے ویسے ویسے اللہ معجزات دیتا رہا. توجہ، تو اب اللہ نے رسول خدا کو دو معجزے دیے، ایک کا نام ہے قرآن صامت، دوسرے کا نام قرآن ناطق. پتہ نہیں مجمع ہے یا نہیں، یہ میں نہیں کہہ رہا، مولا نے خود کہا تھا جب 500 قرآن نیزوں پہ اٹھائے گئے اور ایک نے کہا کہ قرآن کا واسطہ علی رک جائیے، مولا نے کہا قرآن لے لو جنگ جاری رکھو. کہا یہ علی وہ قرآن کا واسطہ دے رہا، کہا اگر یہ قرآن کو مانتا ہوتا تو جنگ پہ نہ آتا. پتا چلا کچھ لوگ دکھاوے پہ قرآن لاتے ہیں، مانتے نہیں ہیں. ماشاءاللہ، توجہ رہے گی میرے ساتھ. تو اب عزیزان گرامی، یہاں پہ پیغمبر اسلام جناب امیر نے کہا بھائی یہ قرآن صامت ہے، خاموش قرآن ہے، ان القرآن الناطق، میں بولتا ہوا قرآن ہوں. پتہ نہیں لوگ ہیں یا نہیں ہیں، یہ خاموش قرآن ہے، میں بولتا ہوا قرآن ہوں. اب یہاں پہ ایک جملہ پیش کرنا چاہ رہا ہوں، میں جناب سیدت پہ پیش کرنا چاہ رہا تھا، ایک جملہ یہاں پہ روک کے پیش کر رہا ہوں. تو حقانیت پہ دو طرح کی دلیلیں ہوتی ہیں، خاموش اور بولتی ہوئی. قرآن کی آیت پیش کر دوں, سنریہم آیاتنا فی الآفاق وفی انفسہم حتی یتبین لہم انہ الحق. اللہ حق کو ثابت کرنے کے لیے آفاقی نشانیاں بھی بھیجتا, سورج چاند ستارے یہ آفاق میں ہیں, وفی انفسہم اور انفسی نشانیاں بھی بھیجتا. آفاقی نشانیاں خاموش نشانیاں, انفسی نشانیاں بولتی ہوئی نشانیاں. تو اب قرآن رسول خدا کی رسالت کی خاموش نشانی ہے, علی مرتضیٰ بولتے ہوئے نشانی, آدھا مجمع تو پہنچ گیا, جو باقی بھی نہیں پہنچے میرا وعدہ کہ سب کو پہنچا دوں گا, کچھ دیر کے لیے فضائل کی معراج کرواؤں گا. عزیزان گرامی, تو اب جناب امیر کو بھی اب دو دلیلیں چاہیے اپنی حقانیت پہ, اپنی امامت پہ, ایک خاموش اور ایک بولتی ہوئی دلیل. خاموش دوبارہ قرآن, اتنی آیات علی کی شان میں, بولتے ہوئے حسن مشتبہ. کچھ لوگ پھر پہنچ گئے, امام حسن مشتبہ کو بھی دو دلیلیں چاہیے, خاموش اور بولتی ہوئی. خاموش دوبارہ قرآن, بولتے ہوئے امام حسین, امام حسین کو بھی دو دلیلیں چاہیے. خاموش دوبارہ قرآن, بولتے ہوئے امام سجاد, امام سجاد کو بھی دو دلیلیں چاہیے. میں کیونکہ دیکھ رہا ہوں کہ ساری دنیا میں جا رہا ہے, مجھے بتایا کہ 40 سے زیادہ ملکوں میں تو ٹی وی پہ نشر ہو رہا ہے, باقی سارے کے سارے 256 ممالک کے اندر. تو میں سوچا ہوں کہ تبرکاً میں 12 اماموں کے نام ہی لے لوں, جنہوں نے نہیں سنے وہ بھی سن لے, اب پھر بھی کوئی نہ مانے تو اس کی قسمت. تو امام سجاد کو بھی دو دلیلیں چاہیے اپنی امامت پہ, خاموش اور بولتی ہوئی. خاموش دوبارہ قرآن, بولتے ہوئے امام باقر علیہ الصلوۃ والسلام. امام باقر کو بھی دو دلیلیں چاہیے, خاموش دوبارہ قرآن, بولتے ہوئے امام صادق. امام صادق کو بھی دو دلیلیں چاہیے, خاموش دوبارہ قرآن, بولتے ہوئے امام کاظم علیہ السلام. امام کاظم علیہ السلام کو بھی دو دلیلیں چاہیے, خاموش دوبارہ قرآن, بولتے ہوئے امام رضا علیہ السلام. امام رضا علیہ السلام کو بھی دو دلیلیں چاہیے اپنی امامت پہ, خاموش دوبارہ قرآن, بولتے ہوئے امام تقی علیہ السلام. امام تقی علیہ السلام کو بھی دو دلیلیں چاہیے, خاموش دوبارہ قرآن, بولتے ہوئے امام علی نقی علیہ السلام. امام علی نقی علیہ السلام کو بھی دو دلیلیں چاہیے, خاموش دوبارہ قرآن, بولتے ہوئے امام عسکری علیہ السلام. امام عسکری کو بھی دو دلیلیں چاہیے اپنی امامت پہ, خاموش دوبارہ قرآن, بولتے ہوئے امام مہدی علیہ السلام. امام مہدی علیہ السلام کو بھی دو دلیلیں چاہیے اپنی امامت پہ, خاموش دوبارہ قرآن. اب سمجھ میں آیا اللہ نے عیسیٰ کو کیوں اٹھایا تھا؟ توجہ فرمائیے زیدان کرام, اللہ کے ہر فعل میں کوئی حکمت ہے, اور یہ بھی تمام مسلمانوں کی کتابوں میں ہے, خود صحیح بخاری میں بھی ہے. صحابہ نے پیغمبر سے سوال کیا, یا رسول اللہ, جب اللہ کے نبی عیسیٰ اور آپ کے 12ویں وصی جناب امام مہدی دونوں موجود ہوں گے ایک ہی وقت میں, تو نماز کون پڑھائے گا؟ تو پیغمبر اسلام نے فرمایا, امامکم منکم, تمہارا امام تمہیں میں سے ہوگا, گزشتہ امتوں میں سے نہیں. امام زمانہ خود کہیں گے چچا بسم اللہ کا, آپ کے ہوتے ہوئے میں. تو پھر سمجھ لینا, امت آل کے سامنے آتے نہیں. Oh. بات پہنچ رہی ہے اذان کرام بھائی؟ اذان کرام مجھے پتا ہے دنیا بھر میں لوگ سن رہے ہیں، میں اپنے ہی حساب سے پڑھ رہا ہوں، مجھے ڈیلی اتنی فرمائشات آ رہی ہیں، روزانہ اتنے لوگ بھیجتے ہیں، یہ بھی پڑھ دیجئے، یہ بھی پڑھ دیجئے، یہ بھی پیغام ہے، یہ بھی پیغام ہے. اب سب کو راضی کرنے سے بہتر یہی ہے جناب سیدہ کو راضی کر لو. بات پہنچ رہی ہے اذان کرام میں؟ تو اب جناب خاتون جنت کون ہے؟ میں نے یہ ساری تمہید باندھی. پیغمبر اسلام نے فرمایا کہ اگر علی نہ ہوتے تو میری بیٹی فاطمہ کا کوئی کف نہ ہوتا. آدم وما دونا، اگر کسی کا رتبہ آدم جتنا بھی ہوتا، نہیں ہے مجمع، آدم وما دونا، چاہے آدم ہو یا ان کے علاوہ کوئی نبی ہو، کسی کا بھی اتنا بھی رتبہ ہوتا نا جتنا آدم کا یا کسی اور نبی کا، تو وہ فاطمہ کا کف نہ ہوتا. وہ جو ٹی وی پہ گئے تھے اور دلیل نہ دے سکے کہ علی انبیاء سے، یہی حدیث پڑھ دیتے کہ کوئی نبی فاطمہ کا کف نہیں سوائے علی کے. ماشاءاللہ. بات پہنچ گئی ہے؟ گھبرا تو نہیں گئے؟ طبیعتوں کو کہنا تو نہیں گزر رہی بات میرے؟ تو اذان کرامی اتنی دلیل ہیں. تو جناب سیدہ خاتون جنت ہیں. ایک روک کے جملہ پیش کر دوں یہاں پہ. تو یہ تمام شیعہ سنی علماء نے لکھا، کلما دخلا علیہ فاطمہ، جب بھی جناب رسالت مآب صلی اللہ علیہ وآلہ وسلم کی بزم میں جناب سیدہ داخل ہوتی تھیں، آما الیہا، تو آپ ان کے لیے کھڑے ہو جایا کرتے تھے. تمام شیعہ سنی علماء نے لکھا ہے کہ جناب رسالت مآب جناب سیدہ کے آنے پہ کھڑے ہو جاتے تھے. میں ایک جملہ پیش کر رہا ہوں. آپ دیکھتے ہیں نا کہ گھر میں والدین آتے ہیں تو بچے کھڑے ہو جاتے ہیں، اور اگر کھڑے نہیں ہوتے تو کھڑے ہو جایا کریں. اس پہ داد آنی چاہیے تھی. اس کا مطلب ہے کچھ یہاں بیٹھے ہیں جو ابھی تک کھڑے نہیں ہوتے والدین کے لیے، والدین آئے تو تعظیم میں کھڑے ہو جائیں. ایک میرا تمام اپنے نوجوان بچوں کے لیے، بھائیوں کے لیے ایک پیغام ہے، چاہے بزرگ ہو، والدین جتنے بھی بوڑھے ہوں، جب بھی والدین آئیں، جتنی دفعہ آئیں، ان کے لیے تعظیمن کھڑے ہو جائیں. ہر دفعہ میں اتنے گناہ معاف ہوں گے. اور اگر گناہ نہیں ہے، میں بھی بچہ ہوں، گنہگار نہیں ہے. کسی نے جناب امیر سے کہا، مولا مجھے اتنا پیسہ چاہیے، اتنا. مولا نے کہا کتنا؟ کہ اگر گن نہ سکوں. تو مولا نے کہا، والدین کا احترام کیا کر. کہا مولا اتنا نام چاہیے، اتنا کہ میں گن نہ سکوں کتنے جانتے ہیں. کہا والدین کا احترام کیا کر. نہیں ہے مجمع. اس نے چھ چیزیں مانگی، موت وقت نہیں ہے، چھ چیزیں مانگی. مولا نے ہر بات پہ کہا والدین کا احترام کیا کر. کہا یا علی ہر چیز میں والدین کا احترام. کہا اگر سمجھ میں آیا ہوتا تو یہ سب کچھ پہلے سے تیرے پاس ہوتا. یہ نوجوان کا، ایک بچے کا نعرہ لگانا اس بات کی دلیل ہے کہ لوگ اس پہ عمل کریں انشاءاللہ. تو اب یہاں جناب سرور، بھائی والدین گھر میں آ جائے نا تو بچے کھڑے ہو جاتے. قبیلے کا سردار آئے تو قبیلے والے کھڑے ہو جاتے، کیونکہ آپ قبائل میں رہے نہیں. قبائل کے سردار آتے ہیں نا، افریقہ چلے جائیں، عرب میں چلے جائیں، تو سارے قبیلے والے تعظیمن کھڑے ہو جاتے ہیں، ارے ہمارے قبیلے کا سردار آ گیا. تو انبیاء گروہ انبیاء قبیلہ ہے. 124,000 انبیاء قبیلہ، معاشر علم بھائی توجہ، سارے انبیاء قبیلہ، سردار سید المرسلین ہیں، رسول خدا سارے انبیاء کے سردار، ابھی بھی آدھا مجمع ہے، توجہ سارے مجمع کی توجہ، سارے انبیاء تشریف فرما ہو، سرور کائنات آئیں، سب کھڑے ہو جائیں گے، نہیں، سارے انبیاء، سارے اوصیاء، سارے اولیاء، سارے مؤمنین، سارے متقین، صدیقین، صالحین، سب بیٹھے ہوئے ہوں، پیغمبر آئیں تو سب کھڑے ہو جائیں، اور سیدہ آئیں تو پیغمبر کھڑے ہو جائیں، پیغمبر کھڑے ہوں تو سب کھڑے ہو جائیں. اب سمجھ میں آیا، سیدہ وہ ہیں، جن کی تعظیم میں ساری کائنات تعظیمن کھڑی ہو جاتی ہے. میں جس حدیث کے لیے سارے تمہید باندھ رہا ہوں، بس اس حدیث کو سن لیجئے گا انشاءاللہ، زندگی رہے کسی اور موقع پہ. مولا حسین سے متعلق آج پڑھنا چاہ رہا تھا، کیونکہ جو جملہ آیا ہے اب کل مکمل کروں گا، لیکن سن لیجئے آج کہ جناب سیدہ سے متعلق، اور بڑے بڑے علماء نے لکھا، تمام شیعہ سنی علماء نے لکھا. میں جانتا ہوں آپ بہت دیر سے بیٹھے، مجھے اندازہ ہے، پورا احساس ہے، جناب سیدہ آپ کی زحمت قبول فرمائے. اعزان گرامی، پیغمبر فرماتے ہیں کہ ان اللہ یغضب لغضبها ویرضى لرضاها، اللہ فاطمہ کے راضی ہونے سے راضی ہوتا ہے اور ناراض ہونے سے ناراض ہو جاتا. اب تمہید کا وقت نہیں ہے، تمام کے تمام علماء نے اس بات کو تسلیم کیا ہے، اسلام کے تمام علماء نے، حتیٰ امام فخر الدین رازی نے، حتیٰ شمس الدین ذہبی نے، سب نے تسلیم کیا کہ پیغمبر نے یہ حدیث فرمائی ہے کہ اللہ فاطمہ کے راضی ہونے سے راضی ہوتا، ناراض ہونے سے ناراض ہوتا. دو جملوں پہ آج کی مجلس تمام. اگر بات پہنچ گئی تو میں سمجھتا ہوں آج کی مجلس ہو گئی. میرے ساتھ تھوڑی سی دیر کے لیے چلیے گا، سارے مجمع کی توجہ ہو، اب کوئی نعرے کا وقت نہیں رہ گیا، سارا مجمع میری طرف توجہ کر لے. ختمی مرتبہ کیا فرما رہے ہیں؟ اللہ فاطمہ کے راضی ہونے سے راضی ہوتا. صحابہ کون ہیں؟ جو کوشش کرتے ہیں اللہ راضی ہو جائے، نمازیں پڑھتے ہیں اللہ راضی ہو جائے، روزے رکھتے ہیں اللہ راضی ہو جائے، حج کرتے ہیں اللہ راضی ہو جائے، عمرے کرتے ہیں اللہ راضی ہو جائے، جہاد پہ جاتے ہیں اللہ راضی ہو جائے، خمس و زکات ادا کرتے ہیں کہ اللہ راضی ہو جائے. سارے کی ساری انسانیت کی بس ایک ہی کوشش ہوتی ہے، پروردگارہ تو راضی ہو جائے. سب کوشش کرتے ہیں اللہ راضی ہو جائے، لیکن جو معصوم ہوتے ہیں نا، وہ یہ کوشش نہیں کرتے کہ اللہ راضی ہو جائے، وہ جانتے ہیں پہلے سے راضی ہے، تبھی تو اس نے نبی بنایا، تبھی تو اس نے رسول بنایا، تبھی تو امام بنایا. وہ جانتے ہیں اللہ پہلے سے راضی ہے، وہ کوشش کیا کرتے ہیں؟ وہ کہتے ہیں رضن بقضاء ہی و تسلیما للہ بے رب، پروردگار تیرے تیری رضا میں راضی، اگر تو نے اولاد نہیں دی تو اولاد کے نہ ہونے پہ راضی، اولاد دے دی تو اولاد کے ہونے پہ راضی، دے کے مانگ لی تو اس پہ راضی، تیری رضا میں راضی. جو معصوم، معصوم وہ ہے جو اس کی رضا میں راضی رہے، غیر معصوم جو راضی کرنے کی کوشش کرے. اب بتائیے پیغمبر کیا فرما رہے ہیں؟ وہ جو صحابہ کا رتبہ ہے کہ جناب سیدہ اللہ کو راضی کرنے کی کوشش کرتی ہیں، نہیں. کیا وہ جو معصومین کا رتبہ ہے وہ فرما رہا ہے کہ رضا میں راضی رہنے کی کوشش کرتی ہیں؟ نہیں. پیغمبر فرما رہے ہیں اللہ اس سے راضی ہوتا ہے جس سے سیدہ راضی ہوں، یعنی جو بھی رضی اللہ عنہ بننا چاہتا ہے وہ اللہ سے نہیں مل سکتا، سیدہ کو راضی کرے. یہ راضی تو آدمی رضی اللہ، اگر سیدہ ناراض تو لعنت. मिलके जवाब दीजिएगा।
मकाम बर्ग यही है कि फूल राजी हो, मकाम बर्ग यही है कि फूल राजी हो, वो खुश नसीब है जिससे रसूल राजी हो, वो खुश नसीब है जिससे रसूल राजी हो, जिसे जिसे भी कहो मानेंगे रजी अल्लाह, जिसे जिसे भी कहो मानेंगे रजी अल्लाह, हमारी शर्त यही है बतूल राजी हो। नारे हैदरी,
अब पूरा निजाम समझ में आ गया तवल्ला तबर्रा का। मरकज जनाब सैयदा है। बस भाई मैंने आपकी जहमतों को तमाम किया, यकीन मानिए कि इतनी तबिश होती है उसके बावजूद भी मैं पूरा खून जिगर पेश करता हूँ आपकी खिदमत में, और मैं कभी भी आपकी मोहब्बतों का एहसान नहीं उतार सकता जितनी आपने मोहब्बत दी है। अक्सर लोग मुझे तारीफ कर रहे होते हैं, कहते हैं कि आपने हमारी यहाँ कराची के अंदर आए तो सब लोगों की इत्तेहाद का सबब बने। मैं कहता हूँ कि कुछ भी नहीं। आप कहते हैं कि नहीं, सारे तमाम तबकात आ रहे हैं, इत्तेहाद हो गया, लोग मोहब्बत से मजलिस सुनते हैं। ये सिर्फ जनाब सैयदा का करम है, कोई कुछ नहीं कर सकता जब तक सैयदा के रदा ना हो। और बड़े बड़े रजी अल्लाह बन जाएंगे अगर सैयदा राजी हो जाए, और अगर सैयदा रुख फेर लें तो तहस नहस हो जाएंगे। आज जनाबे जनाबे सैयदा को जनाबे अली असगर का फुरसा देना है। कल मुझे बताया कि यहाँ अजीब गरीब एक हालत हो गई थी, पता नहीं पूरी शहादत पढ़ूँ ना पढ़ूँ। मुझे बताया कि ख़वातीन में इस तरह से बेहोश ख़वातीन पड़ी थी कि खुदा ना करे, लग रहा था कि अब कोई इनमें से खुदा ना करे इंतकाल ना कर गया। तो मैं डरता भी हूँ कि पढ़ूं ना पढ़ूं, रोक देता हूं, फिर अंदर से मुतमईन नहीं हो पाता। अहले बैत फरमाते हैं हमारे फ़ज़ाइल हर जगह बयान ना करना, कई जगहों पे हमारे फ़ज़ाइल से और ज़्यादा लोगों में हमारा हसद पैदा हो जाता, लेकिन हमारे मसाइब ना छुपाना। हमारे मसाइब से हमारी मज़लूमियत का पता चलता है। और हज़रत अबू बसीर से इमाम बाकर अलैहिस्सलाम ने फरमाया का, ए अबू बसीर, जब भी मेरे चचा अली अकबर के मसायब हो तो इस तरह से रोया करो जैसे बूढ़ी माँ जवान बेटे पे रोती है। का ये वो मसायब है जिसने मेरे दादा हुसैन को बुलंद आवाज से रोने पे मजबूर कर दिया। बस भाई मेरे साथ चलिएगा, आज हजरत अली असगर के मसायब, बहुत बड़ी शहादत है। जहां आप मुझे इशारा कर देंगे मैं वहीं रोक दूंगा, जहां बर्दाश्त ना कर पाए मैं वहां रोक दूंगा। आज सुनेंगे तो पढ़ता रहूंगा जनाबे अली असगर अलैहिस्सलाम के आज शहादत पढ़ना चाहता हूं। मैं एक रोक के जुमला पेश कर दूं कि आप जानते हैं ना, 9 रबीउल अव्वल को मौला सज्जाद के पास सर भेजे थे हजरत मुख्तार ने। करबला के वाक़े के बाद पहली मरतबा मौला सज्जाद मुस्कुराए थे। जानते हैं किसका सर था? उमर सात का सर था। तो मौला ने सर देखे सारे, उसके बाद एक जुमला कहा, जो सर लाया था ना उसको देखा, कहा मुख्तार से कहो हुरमला का सर कब भेजेगा। मौला सज्जाद को भी हुरमला के, उस तीर का बड़ा दुख था, कभी छोटे बच्चों को भी वो तीर मारे जाते हैं जो घोड़ों को मारे जाते हैं। अगर यहां आज कोई औलाद वाला बैठा है तो शायद बर्दाश्त न कर पाए। हजरत मुख्तार ने फिर हुरमला से पूछा था, बता तूने करबला में कितने तीर मारे? अब मैं सारा नहीं पढ़ सकता मसाहब। उसने कहा मेरे पास 7 तीर थे, 7 तीर थे। का एक मैंने अली अकबर को मारा था, का एक मैंने अब्बास की आंख में मारा था, जनाब मुख्तार ने अब वक्त नहीं आ रहा, बर्दाश्त नहीं कर पा रहा, अभी ज्यारत बरामद नहीं होगी, मेरी तरफ देखिएगा सब, मेरी तरफ पूछा, बता फिर किसको तीर मार? का एक तीर मैंने अली असगर के मारा था जो कान में लगा दूसरे कान से निकल गया। अगर देख सके तो अब मेरी तरफ जरूर देखिएगा, हाथ जोड़ के कह रहा हूं, 7 तीर थे ना? कहा, का एक और तीर किसे मारा? का एक तीर मैंने हुसैन की पेशानी पे मारा। जनाबे सैयदुल शहदा मैदान करबला में हैं, बुलंद आवाज से कहते हैं असर से पहले, हल मिन नासिर यंसुरना, है कोई जो हमारी मदद के लिए आए? कोई नहीं आया। मौला ने 6 दफा जुमला दोहराया, फिर एक मर्तबा का, हल मिन ज़ाबिन यज़ुब अन हरम रसूलिल्लाह, है कोई जो नबी जादियों के पर्दे को बचाए? बस जैसे ही मौला ने कहा ना, है कोई जो नबी जादियों के पर्दे को बचाए, तो बीबियों के बुलंद आवाज से रोने की आवाज आने लगे। मौला मैदान करबला से खेमों में वापस आ गए। मेरी तरफ देखिएगा, मौला खेमे के दरवाजे पे खड़े हुए, दरे खेमा पे एक मर्तबा बुलंद आवाज से कहा, जैनब अभी मैं जिंदा हूं। क्या बात है बीबियां इतनी बुलंद आवाज से रो रही हैं? कहा भैया अभी जब आपने कहा ना, है कोई जो नबी जादियों का पर्दा बचाए, तो अली असगर ने अपने आप को गहवारे से गिरा दिया। मेरे भाई, मेरे बच्चे, मेरे बुजुर्ग सब सुनेंगे, मौला हुसैन ने कहा, रबाब लाओ अली असगर को मुझे दे दो। जनाबे सैयदुल शहदा ने जनाबे अली असगर को लिया, फिर एक जुमला कहकर, रबाब आप दूसरे खेमे में चली जाइए, मौला जानते हैं मां के सामने शीरखार बच्चे को ले जाना आसान नहीं। क्या किया मौला ने? एक सफेद रंग का कपड़ा जमीन पे बिछाया, अगर देख सके नहीं तो आंखें बंद कर लीजिएगा। मौला ने उस सफेद कपड़े पे जनाबे अली असगर को रखा और इस तरह से कपड़े को लपेटा जैसे कफन को, कफन के बंद। बस भाई थोड़ा सा सुन लीजिएगा, बर्दाश्त कर पाए अगर। बस एक मर्तबा जनाब सैयदुल शहदा ने जनाब लिसर को आगोश में लिया, अपनी अबा के दामन में छुपाया। जनाबे सकीना ने एक सवाल किया, बाबा भैया अली असगर को कहां ले जा रहे हैं? कहा बेटी मैं पानी पिलाने ले जा रहा हूं। बस भाई मौला हुसैन ने, कैसे पढ़ूं मैं, हजरत मुख्तार ने अबू खलीक से पूछा था, अबू खलीक कभी मैदान करबला में तुम पत्थर दिलों को रोना आया? अबू खलीक ने कहा, मुख्तार मैं तो क्या, पूरे अशकिया की फौज रो रही थी। जनाबे मुख्तार ने पूछा कब? कहा जब हुसैन एक बच्चे को अबा के दामन में छुपा के लाए, जैसे ही अबा हटाई, बच्चे ने जबान लबों पे फेरी, बस सारी फौज रोने लगी। हाथ जोड़ के कह रहा हूं, थोड़ा सा सुन लीजिएगा, पढ़ो बस भाई। जैसे ही मौला हुसैन ने हाथों पे लिया ना जनाब अली असगर को, तो मौला ने हाथों पे बुलंद करने के बाद एक जुमला कहा, कहा अगर तुम्हारे नजदीक कोई मुजरिम है तो मैं हूं, मैंने यजीद की बैत नहीं की, मैं तुम्हारा मुजरिम हूं, इस बच्चे का क्या कसूर है, इसे पानी पिला दो। मौला के आगोश में है जनाब अली असगर। एक मरतबा उमर साद ने कहा, या हुरमला इक्ता कलाम अल हुसैन, हुरमला हुसैन के कलाम को रोक दे। हुरमला ने तीर उठाया, कमान में रखा, तीर गिर गया, उसने तीर दोबारा उठाया, कमान में रखा, फिर तीर गिर गया। अब सब मेरी तरफ देखेंगे, आखिरी जुमले पढ़ रहा हूं, आप बर्दाश्त नहीं कर पाएंगे अभी नहीं। तीसरी मर्तबा तीर उठाया, जब तीर कमान में रखा ना और तीर नहीं गिर गया, नहीं चला, अब उमर साद ने कहा हुरमला, सारे फौजी कहते हैं सबसे सख्त दिल तू है, तुझसे एक बच्चा नहीं मारा जाता। हुरमला ने कहा ओ उमर साद, बच्चे को तो मैं अभी मार दूं, लेकिन जब भी मैं तीर कमान में रखता हूं, एक बुरका पोश बीबी मेरे सामने दामन फैलाती है, कहती है हुरमला तू भी औलाद वाला है, मत मार मेरे बेटे के बेटे को। वहां एक सैयद दादा बर्दाश्त नहीं कर पा रहा, मैंने छोड़ दिया, नहीं पढ़ रहा, दो जुमलों की जहमत जरूर दूंगा बस भाई। तीर चला, खून बहने लगा, मौला हुसैन के दोनों चुल्लुओं में खून था, चाह जमीन पे बहा दूं, आवाज आई है हुसैन एक दाना ना उगेगा, अगर एक कतरा भी मुझ पे आया। मौला ने चाहा आसमान पे बढ़ा दूं, आवाज आई एक कतरा बारिश का ना बरसेगा। अब मेरी तरफ देखिएगा, बूढ़े हुसैन ने खूने अली असगर से अपनी सफेद रीश को खिजाब किया, परवरदिगारा गवाह रहना, मैं तेरी बारगाह में ऐसे आऊंगा। लाए जनाबे सैयद शहदा जनाबे अली असगर को, एक बच्ची ने पूछा बाबा अली असगर को पानी पिला दिया? मौला ने कहा ऐसा पानी पिया अब कभी पानी नहीं मांगेगा। मौला हुसैन ने कहा रबाब कल लाशे पामाल होंगे, आखिरी हसरत है मेरी, मैं अली असगर को दफना दूं ताकि लाशा पामाल ना हो। मौला ने खैमों के पीछे लाशा दफनाया, कब्र को बंद कर दिया। 11 मुहर्रम का दिन निकला, उन्होंने हर लाशे का सर काटा, नेजे पे बुलंद किया। एक मलून ने कहा हमने 72 को मारा था, एक सर कम है। दूसरे ने कहा मैंने देखा था हुसैन ने खैमों के पीछे एक बच्चा दफना दिया, 4 आदमी घोड़ों पे सवार हुए, हाथों में नेजे लिए, नेजे मारते जाते थे, घोड़े दौड़ाते जाते थे, इतने में एक नेजे पे छोटा सा लाशा।
आई है तीर बन कर असगर की मौत है, आई है तीर बन के हंस गए की मौत हाय आई है तीर बन के हंस गए की मौत हाय जिब्रील तान दे पर ना देखने न पाए आई है तीर बन के हंस गए की मौत हा या हुसैन या हुसैन हंस गए तो खेलते हैं माटी का घर बना के हंस गए तो खेलते हैं माटी का घर बना के झूला पड़ा है खाली ओ मेरा बाब मौला आते हैं हाथ खाली शायद तेरी अमानत मकतल में छोड़ आए आउसे हंस गई ने तीर खा कई कुछ दूध गल दिया था हंस गई ने तीर खा कई कुछ दूध गल दिया था और हिचकिया का आलम मज़लूम क्या बताए मौला संभाल ले ना असगर को बाजुओं में फेंका की जद से बचा हाथों से गिर न जाए या उसे
या उसे या उसे या उसे या उसे या उसे या उसे या उसे
बोली माँ खस्ता जिगर आखिरी लोरी सुन लो बोली माँ खस्ता जिगर आखिरी लोरी सुन लो ए मेरे नूरे नजर ए मेरे नूरे नजर आखिरी लोरी सुन लो बोली माँ खस्ता जिगर
आखरी लोरी सुन लो बोली माँ खस्ता जिगर आखरी
या उसे या उसे
ऐ गैरत मरियम तेरा बाजार में जाना 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 ना भूल सकेगा जिसे ताशर जमाना ऐ गैरत मरिया
उसे या 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 उसे
जब शिमर चढ़ा सीने पे चिल्लाई सकीना और जब शिमर चढ़ा सीने पे चिल्लाई सकीना जाओ अरे लोगों मेरे बाबा को बचाना
या उसे या उसे या उसे या उसे या उसे या उसे या उसे
मर जाए जो शौहर तो पना देते भाई और मर जाए जो शौहर तो पना देते भाई कुबरा कहाँ जाए ना रहा को ठिकाना
या उसे 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 या बस या बस या बस या बस या सकीना हाय सकीना हाय सकीना हाय असगर हाय असगर हाय असगर हाय कासिम हाय कासिम
अल्लाहुम्मा सल्ली अला